निम्न वचन मूल रूपमा दक्षिण क्यालिफोर्नियाको ग्रेस कम्युनिटी चर्चका जोन मकार्थरद्वारा प्रचार गरिएको थियो। जोन मकार्थर लेखक, मास्टर युनिभर्सिटी र सेमिनेरीका अध्यक्ष र ग्रेस टु यू का विशेष वक्ता हुनुहुन्छ। उहाँको बाइबल शिक्षण मिडियम सेवकाई संसारभरि उहाँका स्रोतहरू विकास र वितरण गर्न जिम्मेवारी छ। यो अनुवादित सन्देश ग्रेस टु यू र यसका सहयोगीद्वारा सम्भव भएको हो। यस पाठपछि तपाईँले ग्रेस टु यूलाई कसरी सम्पर्क गर्ने भन्ने बारे जानकारी सुन्नुहुनेछ र यहाँ अब तपाईँलाई ग्रेस टु यू का बाइबल शिक्षक जोन मकार्थर परमेश्वरको सत्यलाई खुलासा गर्दै एक समयमा एक पद र अब हामी परमेश्वरको बहुमूल्य वचन जाँच्ने उच्च र पवित्र सुअवसरमा आएका छौँ र म तपाईँलाई निमन्त्रण दिन चाहन्छु। यदि तपाईँ चाहनुहुन्छ भने तपाईँको बाइबल लिनुहोस् र रोमी अध्याय 7 हेर्नुहोस्। हाम्रो रोमीहरूको निरन्तर अध्यायमा आज राति हामी यस महान 7 अध्यायमा एक अद्भुत साहसिक कार्यमा लाग्नेछौँ। यो अध्याय मैले ग्रेस कम्युनिटी चर्चमा सिकाएको धर्मशास्त्रको पहिलो भाग हो। त्यो 14 वर्ष पहिले थियो, त्योभन्दा बढी मलाई लाग्छ थोरै। पास्टर एल्बर्ट हृदयघातको कारण मृत्यु भएको थियो। मलाई पुलपिट भरेर बोल्न भनियो र त्यसबेला म रोमी अध्याय 7 साँच्चै गहिरो थिएँ र त्यसैले म आएको थिएँ। र तपाईँहरूमध्ये कसैलाई याद हुनेछ कि मैले 1 घन्टा र 30 मिनट बोलेको थिएँ। मेरो श्रीमतीले सोचिन् कि मैले मेरो दिमाग गुमाएको छु भनेर। म अतिथि वक्ता थिएँ र मैले सोचेँ कि म तपाईँलाई सर्वोच्च परिचय दिँदैछु भनेर। यदि तपाईँले मलाई यति लामो समयसम्म खडा गर्न सक्नुहुन्छ भने तपाईँले मलाई केही वर्षसम्म खडा गर्न सक्नुहुन्छ र यहाँ हामी 14 वर्षपछि उही अद्भुत मार्गमा फर्केका छौँ। खण्डको मेरो दृष्टिकोण परिवर्तन भएको छैन र यसैले म यस अद्भुत अध्यायको अध्ययन गर्ने हाम्रो थ्रिलमा ठुलो प्रत्याशाका साथ हेर्छु। मलाई तपाईँलाई पहिलो 6 पदहरू पढ्न दिनुहोस् जुन आज राति हाम्रो सन्देशको लागि स्थापना हुनेछ। भाइ हो, के तिमीहरू जान्दैनौ? म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु कि मानिसको जीवन कालसम्म मात्र व्यवस्था लागू रहन्छ। उदाहरणको लागि, एउटा विवाहित स्त्री तिनको पति बाँचुन्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छिन्, तर यदि तिनको पति मर्यो भने पनि सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे। यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइनी छिन्, तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छन् र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदैनन्। यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रिस्टको शरीरद्वारा व्यवस्थाको लेखी मरेका छौ, ताकि तिमीहरू अर्को मानिस अथवा मृत्युबाट जीवित हुनुभएका ख्रिस्टसँग एक हौ र हामी परमेश्वरको निम्ति फल फलाऊ। जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौँ, तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे। हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसदेखि मुक्त भएका छौँ र हामी पुरानो लिखित विधानको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौँ। रोमी अध्याय 7 23 व्यवस्थाको सन्दर्भ छ। यो यस अध्यायको विषयवस्तु हो। अब परमेश्वरको व्यवस्था महिमित कुरा हो र हामीले यसलाई स्थापित गर्न आवश्यक छ, किनभने यस अध्यायले व्यवस्थाको लागि मृत हुनुको बारेमा यति धेरै कुरा बताउँछ कि हामीले यो कुरालाई सन्तुलनमा राख्नको लागि बुझ्न आवश्यक छ कि परमेश्वरको व्यवस्था वास्तवमा एक महिमापूर्ण कुरा हो। यस तथ्यको बावजुद हामी यसबाट मुक्त गरिएका छौँ। मसँग एक पल भजन सङ्ग्रहमा फर्केर हेर्नुहोस् र म तपाईँको ध्यान भजन सङ्ग्रह 19 खिच्नेछु र भजन 19 हामी यी शब्दहरू पद 7 सुरु गर्छौँ। परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानुनहरू विश्वसनीय छन्, निर्बोधीलाई बुद्धिमान तुलाउने। परमप्रभुका नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुका आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाश दिने। परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्म स्थिर रहने। परमप्रभुका विधिहरू सच छन्, ती सर्वथा धर्ममय छन् र ती सबै शर्तहरू, व्यवस्था, कानुनहरू, विधान, आज्ञा, विधिहरू र परमेश्वरको व्यवस्थालाई जनाउँछ। र त्यसपछि पद
10 भन्छ, सुन भन्दा पनि ती बढी चाह गर्ने योग्य छन्, निखुर सुन भन्दा पनि ज्यादै बढी, चाकाबाट टप्कने मह भन्दा बढी गुलिया। अब यसले स्पष्ट रूपमा परमेश्वरको व्यवस्थालाई उच्च पार्छ। मसँग फेरि 100 भजनहरू पछि 119 भजनसम्म हेर्नुहोस् र म तपाईँको ध्यान धेरै पदहरूमा खिच्नेछु। सम्पूर्ण भजन परमेश्वरको व्यवस्थाको महिमामा समर्पित छ, यसका सबै 176 पदहरू। तर मलाई तपाईँको ध्यान आकर्षण गरौं, सबैभन्दा पहिले पद 12 हे परमप्रभु तपाईँको प्रशंसा होस्, तपाईँका विधिहरू मलाई सिकाउनुहोस्। पद 16 म तपाईँका विधिहरूमा आनन्द गर्नेछु। पद 18 मेरा आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाका उदयका कुराहरू देख्न सकु। पद 77 किनकि तपाईँको व्यवस्था मेरो आनन्द हो। पद 97 आहा तपाईँको व्यवस्थालाई म कति प्रेम गर्छु, दिनभरि म तिनै माथि मनन गर्दछु। पद 136 मेरा आँखाबाट आँसुका धारा बग्छन् किनभने तपाईँको व्यवस्था पालन गरिँदैन। पद 142 अनि तपाईँको व्यवस्था सत्य छ। र पद 165 तपाईँको व्यवस्थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ र तिनीहरूले ठेस खाने कुनै कारण हुँदैन। अन्तमा पद 177 हे परमप्रभु म तपाईँको उदारको तृष्णा राख्छु र तपाईँको व्यवस्था मेरो खुसियाली हो। अब यसले साँच्चै प्रभुको व्यवस्था परमेश्वरको व्यवस्थालाई सम्मान गर्छ। व्यवस्था 27:26 हामी यो पढ्छौ, यस व्यवस्थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्। तपाईँ सबैजनाले भनौन् आमेन। उपदेशक 12:13 लेखक भन्छन्, परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर, किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। त्यसैले कानुनको पालन गर्न फेरि उचालिएको छ। अब मसँग व्यवस्थाको 6 अध्यायमा हेर्नुहोस्। व्यवस्थाको चरित्र, गुणस्तर र सम्मानको बारेमा पुरानो नियमको एकदमै निश्चित अंश व्यवस्था अध्याय 6 मोसाका 5 पुस्तकहरू मध्ये अन्तिम पुस्तक र हामी पद 1 पढ्नेछौ। तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएको आज्ञा, विधि र विधान यिनै हुन्। सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नाति नातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नु कि तिमीहरूको आयु लामो होस्। हे इजरायल हो, यी सबै पालन गर ताकि तिमीहरूको भलो होस् र परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभए झैँ दूध र मह बग्ने देशमा तिमीहरूको खुब वृद्धि पनि होस्। हे इजरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले परमप्रभु हाम्रा परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख, ती तिमीहरूले आफ्नो छोराछोरीलाई होसियार साथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। ती आफ्नो हातमा चिन्हको लागि कसिराख, ती तिमीहरूको निधारमा बाँधिराख, ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। जब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका पिता पुर्खा अब्राहम, इसाहाक र याकुबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउनु हुनेछ, तिमीहरूले नबनाएका ठुला ठुला र राम्रा राम्रा सहरहरू भएको देशमा, जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन् र तिमीहरूले नखनेका इनारहरू, नरोपेका दाख र भद्राक्षी बारीहरू हुनेछन्, र जब तिमीहरूले खाएर अगाउनेछौ तब होसियार गर र तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमेश्वरलाई नभुल्नु। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरकै डर मान्नु, उहाँकै सेवा गर्नु र उहाँकै नाउँमा शपथ खानु, तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरू पछि नलाग्नु, किनकि तिमीहरूका बीचमा रहनु हुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ, नत्र त परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ। अब परमेश्वरले तिनीहरूलाई भन्नुभएको छ, मेरो आज्ञाहरू पालन गर नत्र विनाश हुनेछौ। र यसले प्रकट गरिएको वचन परमेश्वरको व्यवस्थालाई धेरै उच्च स्थान दिन्छ। यसैया अध्याय 42 पद 21 भविष्य सूचक वचन ल्याउनको लागि आफ्नो धार्मिकताको खातिर आफ्नो व्यवस्थालाई महान र महिमित पार्न परम प्रभुलाई खुसी लाग्यो। यो सुन्नुहोस्, व्यवस्थालाई महान र महिमित पार्नु हुने यसैया 42:21 परमेश्वरले व्यवस्थालाई महान र आदरणीय बनाउनु हुनेछ। भजन लेखकले भनेका छन् कि परमेश्वरले आफ्नो वचनलाई उहाँको नाम भन्दा माथि उठाउनु भएको छ। अब सबै यो भन्नुको लागि पुरानो नियमको अध्ययन गर्दा अरू होइन तर यसको गरिमा र सम्मानजनक चरित्र र परमेश्वरको प्रकट गरिएको व्यवस्थाको केन्द्रीयताबाट अभिभूत हुन सक्नुहुन्छ। प्रस्थान 18:16 मोसाले आफ्नो ससुरा जेथ्रोलाई जनताको नेताको रूपमा आफ्नो डिजाइनको बारेमा भने, उनले यो भने, म तिनीहरूलाई परमेश्वरका विधि विधानहरू बताइदिन्छु। प्रस्थान 18:16 अर्को शब्दमा मोसाले भने, इजरायलको अगुवाको रूपमा मेरो काम सारांशमा भन्नुपर्दा यो हुन सक्छ, म मानिसहरूलाई परमेश्वरका विधि विधानहरू बताइदिन्छु। के तपाईँलाई पुरानो नियमको अन्तिम आज्ञा थाहा छ? मलाकीको पुस्तकको अन्तिम पाना बन्द गर्दा यो अन्तिम उपदेश के हो? यसलाई सुन्नुहोस्, मेरो दास मोसाका व्यवस्थाको सम्झना गर, ती विधि र नियमहरू जो सारा इजरायलको निम्ति होरेब पर्वतमा मैले त्यसलाई दिए। त्यसो भए मोसाको व्यवस्थादेखि पुरानो नियमको अन्तिम पुस्तकसम्म र सबै बीचमा परमेश्वरको व्यवस्था उच्च छ। अब यसको परिणाम ख्रिस्टको जीवन र प्रेरित पावलको समय मा यहुदीहरूले व्यवस्थालाई उच्च बनाएका थिए। वास्तवमा तिनीहरूले लगभग व्यवस्थालाई मूर्ति नै बनाएका थिए, ताकि धेरै अवस्थामा तिनीहरूले व्यवस्था लेख्ने ईश्वरको सट्टा व्यवस्थाको पूजा गरिरहेका थिए। तर बिन्दु यो हो कि तिनीहरूले परमेश्वरको व्यवस्थाको धेरै उच्च दृष्टिकोण राखेका थिए। तपाईँले थाहा पाउन तालमुडलाई हेर्नुहोस्, जुन परमेश्वरको प्रकाशमा रबिनिक टिप्पणी हो, र तपाईँले वास्तवमै परमेश्वरको व्यवस्थाको पवित्रताको बारेमा त्यहाँ तालमुद को एक छेउबाट अर्को छेउसम्म पढ्न सक्नुहुनेछ। उदाहरणको लागि रबिर रबाले भने, पवित्रले मानिसको दुष्ट झुकाव सृष्टि गर्नुभयो तर यसलाई हटाउन टोरा सृष्टि गर्नुभयो। अब यो एकदमै गलत धर्मशास्त्र हो, तर यसले व्यवस्थाको महत्वपूर्णलाई देखाउँछ। व्यवस्थाले मानिसको पापीपनलाई जित्न सक्छ भनी तिनीहरू विश्वास गर्थे। रबी यहुदाले भने, पवित्रको सम्भाव मरणशील मानिसहरू भन्दा फरक छ। जब एक व्यक्तिले औषधि दिन्छ, यसले एक व्यक्तिलाई फाइदा पुर्याउन सक्छ तर अर्कोलाई चोट पुर्याउन सक्छ। तर परमेश्वरले टोरा दिनुभयो, यो व्यवस्था हो जुन इजरायलमा सबैको लागि निको पार्ने स्रोतको रूपमा दिनुभयो। अब यहुदीहरूले एउटा सिद्धान्तको विकास गरेका थिए जसले भन्छ कि मानिसहरूले कानुनको अभ्यास गरेर, कानुनको पालन गरेर परमेश्वरको अगाडि आफूलाई सही बनाउन सक्छन्। त्यसैले कानुन पवित्र थियो। पुरानो नियमका शर्तहरूमा यसको सम्मानजनक परिभाषाको कारणले मात्र यो पवित्र थिएन, तर तिनीहरूले यसलाई मुक्तिको माध्यम बनाएका थिए। र जब तपाईँ नयाँ नियममा आउनुहुन्छ, यी मध्ये कुनै पनि हराएको हुँदैन। र यो नयाँ नियमको समयमा स्पष्ट छ कि मानिसहरू कानुनको पवित्रतामा सामना रूपमा प्रतिबद्धता थिए। तपाईँले यौना अध्याय 9 याद गर्नुहुन्छ, जब येशूले जन्मजात अन्ध मानिसलाई निको पार्नुभयो र फरिसीहरू चमत्कारको जाँच गर्न आए, यौना 9:28 तिनीहरूले त्यसलाई गाली गर्दै भने, तोप मुसको चेला होस् तर हामी त मोसाका चेला हौ। हामीलाई थाहा छ मोसासँग परमेश्वरले बोल्नु भएको थियो, तर हामीलाई थाहा छैन यो मानिस चाहिँ कहाँको हो। अर्को शब्दमा तिनीहरूले भने, हामीलाई थाहा छ कि परमेश्वरले मोसासँग बोल्नुभयो। त्यहाँ तिनीहरूले मोसाको व्यवस्थालाई परमेश्वरको प्रकट सत्यको रूपमा ओकालात गरिरहेका छन्, र यसले हामीलाई उनीहरूले कानुनलाई कसरी बुझे भन्ने बारे अन्तर्दृष्टि दिन्छ, र यो तिनीहरूको लागि परमेश्वरको वचन थियो। केवल यसलाई थप देखाउनको लागि तपाईँको बाइबल प्रेरित अध्याय 21 खोल्नुहोस्। प्रेरित अध्याय 21, म तपाईँलाई यसको संक्षिप्त दृष्टान्त देखाउँछु। पद 20, प्रेरित पावल केही मिसनरी यात्राहरूपछि यरुसलेममा फर्केका छन्, अनि उनले अन्य जातिहरूलाई आफूसँग ल्याएका छन्। अन्य जाति इसाईहरू, उनले यरुसलेमका गरिब यहुदीहरूलाई दिन अन्य जाति मण्डलीहरूबाट उपहार ल्याएका छन्, अनि उनी फर्केर आउँछन् र परमेश्वरले अन्य जातिहरूका बीचमा के गर्नुभयो भनेर बताउँछन्। र पद 20 यो सुनेपछि तिनीहरूले परमेश्वरको महिमा गरे, तब तिनलाई भने, हेर्नुहोस् भाइ, यहुदीहरूका बीचमा विश्वास गर्नेहरू हजारौं छन् र व्यवस्थाका कुरामा उनीहरू सबै जोशीला छन्। अब यो व्यवस्थाप्रति मानिसहरूको मनोवृत्तिको राम्रो अन्तर्दृष्टि हो, तिनीहरू व्यवस्थाको लागि जोशिलो थिए। अब पछि त्यही अध्यायमा प्रेरित पावल परमेश्वरको प्रकट गरिएको सत्यको लागि आफ्नो आदर देखाउन चाहेर मन्दिरमा गए। पद 27 वास्तवमा पद 26 शुद्धिकरणको अनुष्ठानमा जान, अनि जब 7 लगभग पूरा हुन लागेका थिए, पद 27 भन्छ, तब एसियाका यहुदीहरूले पावललाई मन्दिरमा देखेर सारा भीडलाई उत्तेजित पारे र तिनलाई पक्रे। उनीहरूलाई यसो भन्दै कराउन लागे, इजरायलका मानिस हो, सहायता गर्नुहोस्। मानिसहरूलाई जताततै हाम्रो जाति, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्धमा शिक्षा दिइ हिँड्ने मान्छे यही हो। र पक्कै पनि दङ्ग भयो र तिनीहरूले पावललाई मार्ने थिए, तर रोमीहरूले उनलाई लगे र उनको रक्षा गर्नको लागि जेलमा राखे। उनी रोम पुग्नु अघि 2 त्यहाँ बसे र यसैले यो व्यवस्थाको लागि धेरै जोश थियो जसले प्रेरित पावललाई कैदमा पुर्यायो। त्यसो भए म तपाईँलाई भन्छु, जब हामी नयाँ नियमको युगमा आउँछौँ, हामीले कानुनप्रति इजरायलका मानिसहरूको त्यो प्रमुख प्रतिबद्धता गुमाउने छैनौँ। पावलको गवाईले उही लाइनमा पछ्याउँछ कि यो फिलिपी अध्याय 3 छैन र जहाँ उनी भन्छन्, यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ, र त्यसपछि उनले के कारण भन्छन्, 8 मेरो खतना भएको हो, म इजरायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्कोट ठहरिएको हुँ। यसकारण त्यो मानिसले साँच्चै बदला लिएर परमेश्वरको व्यवस्थालाई पछ्यायो। अब जब तपाईँ नयाँ नियमको माध्यमबाट प्रवाह गर्नुहुन्छ, पवित्रता, मर्यादा, सम्मान, परमेश्वरको व्यवस्थाको सम्मानित प्रकृति प्रतिको यो प्रतिबद्धता कति पनि घटेको छैन। जब तपाईँ हिब्रूहरूका लागि पत्रमा आउनुहुन्छ, उदाहरणका लागि 2:2 यसले व्यवस्था भनेको स्वर्गदूतहरूले बोलेको वचन भनेर भन्छ, जो पवित्र प्राणीहरू थिए। प्रेरित सातको 53 भनिएको छ कि यो स्वर्गदूतहरूको स्वभावद्वारा प्राप्त भएको व्यवस्था हो। प्रेरित 7:38 व्यवस्थालाई जीवित वचनहरू भनिएको छ। मत्ती 5:17-18 येशूले भन्नुभयो कि उहाँ व्यवस्थालाई नष्ट गर्न आउनु भएको होइन, तर व्यवस्थालाई पूरा गर्न आउनु भएको हो। र प्रेरित पावल पनि, अब हामी रोमी 7 फर्कौं, यसै अध्यायमा प्रेरित पावलले पनि व्यवस्थालाई उच्च पार्छन्। पद 12, व्यवस्था पवित्र छ र आज्ञा पवित्र र न्यायी र असल छ। पद 14, किनकि हामी जान्दछौँ कि व्यवस्था आत्मिक हो। पद 22, किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु। अनि तिनले तिमोथीलाई लेखे, तर हामी जान्दछौँ कि व्यवस्था असल छ। पहिलो तिमोथी 1:8। त्यसो भए तपाईँले यसलाई पुरानो नियमको सुरुदेखि नै नयाँ नियमको माध्यमबाट लिन सक्नुहुन्छ र परमेश्वरको व्यवस्था उच्च छ। मण्डलीमा ख्रिस कहाँ आएको यहुदी र अन्य जाति दुवैको नजरमा परमेश्वरको व्यवस्था उच्च पारिएको छ। यसलाई अर्को रूपमा हेर्दा, तपाईँले पापलाई कसरी परिभाषित गर्नुहुन्छ? पहिलो यौना 3:4, पाप भनेको उल्लङ्घन हो। केको? व्यवस्थाको। त्यसैले कानुन अनिवार्य वास्तविकता हो। यी सबै संक्षेपमा म तपाईँको ध्यान रोमी 3:31 खिच्नेछु। रोमी 3:31 हामी यो पढ्छौँ कि पावलले विश्वासद्वारा धर्मी ठहराउने कुरा गरिरहेपछि उनले भनेका छन्, के हामी विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? अर्को शब्दमा भन्नुपर्दा, यदि तपाईँ विश्वासद्वारा परमेश्वर कहाँ आउन सक्नुहुन्छ र तपाईँले व्यवस्था पालन गर्नु पर्दैन, तपाईँले आफ्नो मानवीय शक्तिमा व्यवस्था राख्नु पर्दैन, यदि परमेश्वरले तपाईँलाई विश्वासद्वारा स्वीकार गर्नुहुन्छ भने के हामी कानुन कि बेकार मान्छौँ? के हामी त्यसो गर्छौँ? र जवाफ ग्रिकमा जुन मी गनिटो जुन हो सबैभन्दा बलियो नकारात्मक हो। होइन, 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 कदाचित होइन, परमेश्वरले रोक्नु भएको होस्, बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्छौँ। त्यसैले पावल व्यवस्थाको स्थान स्थापित गर्न चाहन्छन्। अब यो सबैलाई ध्यान राख्दै कि व्यवस्था पवित्र, पवित्र, न्यायसङ्गत, राम्रो, आदरणीय, आदरणीय, र ती सबै मसँग 3:19 हेर्नुहोस्, र हामी आफैलाई अब अध्याय 7 आकर्षित गर्नेछौँ। 3:19, अब हामी जान्दछौँ जे जति व्यवस्थाले भन्छ व्यवस्था मुनि हुनेहरूलाई नै भन्छ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाफदेही होस्। यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा के धर्मी ठहरिने छैन। अब सुन्नुहोस्, व्यवस्था राम्रो छ, व्यवस्था पवित्र छ, व्यवस्था जायज छ, व्यवस्था सम्मानजनक छ, व्यवस्थाले परमेश्वरको मन र हृदयलाई प्रतिबिम्बित गर्दछ। तर कोही पनि कुनै पनि समयमा कुनै पनि परिस्थितिमा व्यवस्था पालन गरेर न्यायोचित हुँदैन। अब 5:20 जानुस्। यसबाहेक यदि तपाईँ व्यवस्थाद्वारा मुक्ति पाउनुहुन्न भने व्यवस्था के को लागि हो? व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ्यो अनुग्रह झन बढी मात्रामा बढ्यो। अर्को शब्दमा व्यवस्थाले धार्मिकता सिर्जना गर्नुको सट्टा व्यवस्थाले पापलाई के बनायो? प्रशस्त। अब अर्को चरणमा जाउँ र हामी 7 जान्छौँ, 6:14। किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन। यहाँ जो आफ्नो जीवनभर व्यवस्थामा प्रतिबन्ध एक यहुदीको लागि एकदम चकित पार्ने कथन छ। किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। अब यस्तो भनाइलाई बचाउनु पर्छ, यसको मात्र रक्षा गर्नुपर्छ। त्यहाँ कुनै पनि तरिकाले हुन सक्दैन कि पावलले 6:14 त्यो कथन गर्न सक्छ र त्यसपछि यसलाई छोडेर यो पत्रको बाँकी लेख्न सक्छ। यसले उनीहरूको दिमागमा यति ठुलो ब्लक छोड्न सक्छ, उसले भर्खरै भनेका कुरासँग व्यवहार गर्नुपर्छ, हामी कानुनको अधीनमा छैनौँ। अब 14:2 आधारभूत कथनहरू छन् भनेर तपाईँ याद गर्नुहुन्छ। किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, त्यो पहिलो कथन हो। अब ध्यान दिएर सुन्नुहोस्, उनले 6:25-26 त्यो कथनको अर्थ व्याख्या गरेका छन्। यो भनाइको प्रतिवेदन हो। दोस्रो कथन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ, उनले 7 व्याख्या गरेका छन्। उनले ती दुई कथनहरू व्याख्या गर्छन्, एउटा व्याख्या गरेर अर्को व्याख्या गर्छन्, किनभने उनले तिनीहरूलाई अस्पष्ट छोड्न सक्दैनन्। व्यवस्थाको यस्तो उच्च र पवित्र दृष्टिकोण राख्नेहरू उनको कथनमाथि ध्वस्त हुनेछन् र उनले किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ भन्दा तिनीहरूले उहाँको सबै धर्मशास्त्रलाई त्याग्नेछन्। तिनीहरूले आफ्नो जीवनकाल कानुनको अधीनमा बिताए, यो मात्र उनीहरूलाई थाहा छ। त्यसैले उसले बुझाउनु पर्छ र मलाई विश्वास छ यसले 7 त्यो गर्छ। त्यसभए अब तपाईँले 7 तर्क बुझ्नुभयो। परमेश्वरको व्यवस्थाको यस्तो पुष्टिको पृष्ठभूमिमा हामी व्यवस्थाको अधीनमा छैनौ भन्नुको अर्थ के हो भन्ने बारे केही स्पष्टीकरण हुनुपर्छ। हामी लामो समयदेखि मानिसहरू व्यवस्थाको कठघरामा रहेको देखिन्छ, त्यो कसरी र किन परिवर्तन भएको छ? अब हामी विशेष रूपमा 7 जानु अघि म तपाईँलाई एक श्रृङ्खला दिन्छु र म सकेसम्म छिटो हतार गर्दैछु र यी सबैको सन्दर्भ सम्झनुहोस्। रोमीहरूको प्रमुख विषय भनेको विश्वासद्वारा धर्मी ठहराउनु हो। अर्को शब्दमा तपाईँ व्यवस्था पालन गरेर होइन तर विश्वास गरेर बचाइनु भएको छ, होइन र? अनुग्रहद्वारा। अब हामीले 3 विश्वासद्वारा धर्मी ठहराएको सुरु गरेका छौँ। 2 हामी कति पापी छौँ भनेर देखाएको छ। हामी 3:21 र विश्वासद्वारा धर्मी ठहरिन्छौँ र यो 8:00 जान्छौँ। 3, 4, 5, 6, 7, 8 सबै विश्वासद्वारा धर्मी ठहरिन्छन्, ती सबैको विषय यही हो। र त्यसपछि 9-11 उसले यसलाई इजरायलमा लागू गर्छ र त्यसपछि 12 अन्त्यमा यसले जीवनमा कसरी काम गर्छ भनेर देखाउँछ। तर मुख्य विषय भनेको विश्वासद्वारा औचित्य हो। र 3-4 सिद्धान्त प्रस्तुत गरिसकेपछि उसले यो सिद्धान्तको फल प्रस्तुत गर्दछ। र 5 थियो र 5 हामीले सिक्यौँ कि औचित्य पहिलो फल सुरक्षा थियो। हामीसँग परमेश्वरसँग शान्ति छ, त्यो मिल्यो सुरक्षा। उनले 6 बोलेको दोस्रो फल पवित्रता हो। हामीले 6 ख्रीस्टसँग एकता गरेका छौँ र अब उहाँको पवित्रता हामीलाई प्रदान गरिएको छ। त्यसैले औचित्यको फल पहिलो सुरक्षा हो, दोस्रो पवित्रता। अब हामी 7 आउँछौँ र तेस्रो फल स्वतन्त्रता हो, स्वतन्त्रता। हामी व्यवस्थाबाट मुक्त छौँ, अद्भुत। र हामी औचित्यको अझ बढी फल हेर्न जाँदैछौँ। तर हामीले 3 यस कुरामा आएदेखि हामीले जो दिन खोजेको कुरा भनेको मुक्तिले ठूलो प्रभाव पार्छ। तपाईँले आफ्नो जीवनमा देखाउन सकिने प्रभाव बिना क्रिश्चियन भएको दावी गर्न सक्नुहुन्न। मुक्तिले मानिसहरूलाई परिवर्तन गर्छ। हामीलाई बताउन पाउले अध्याय पछि अध्याय खर्च गरी रहेको कुरा सार यही हो। हामीसँग अध्याय पाँचमा परमेश्वरसँग शान्ति छ, हामी अध्याय छमा ख्रिससँग एकतामा छौँ, हामीसँग अध्याय सातमा व्यवस्थाबाट स्वतन्त्रता छ। ती सबै मुक्तिको फल हो र त्यो सबैले साँच्चै छको एकमा बरु मूर्ख प्रश्नको जवाब दिन्छ, होइन अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहने? तपाईँले देख्नुहुन्छ आलोचकहरूले के भन्छन्, उनीहरू भन्छन् अनुग्रह मार्फत विश्वासद्वारा धर्मी ठहराउने तपाईँको सिद्धान्तको अर्थ यो हो कि तपाईँले आफूले चाहे जति पाप गर्न सक्नुहुन्छ र हरेक पटक तपाईँले पाप गर्दा परमेश्वरको अनुग्रह हुन्छ, त्यसैले तपाईँको सिद्धान्तले अधर्मी जीवनतर्फ डोर्याउँछ। अर्को शब्दमा व्यवस्थाविदहरू भन्छन् केटा हामी मानिसहरूलाई यहाँ अङ्कितमा राख्छौँ, हामीसँग सबै नियमहरू छन्, जब तपाईँसँग आउनुहुन्छ र भन्नुहुन्छ तपाईँ व्यवस्थाद्वारा मुक्ति हुनुहुन्छ, कानुनले तपाईँलाई बचाउन सक्दैन, तपाईँ कानुन पालन गर्न सक्नुहुन्न, तपाईँ विश्वासद्वारा अनुग्रहद्वारा बचाइएको हुनुहुन्छ, तपाईँले मानिसहरूलाई खुक्लो बनाउँदै हुनुहुन्छ र तिनीहरू चकनाचुर भएर दौडिनेछन् र त्यसैले तिनीहरूले उनलाई पापमा डोराउने सिद्धान्तको आरोप लगाउँछन्। तर उसले ठिक उल्टो भन्छ, साँचो मुक्तिले पवित्रतातर्फ डोराउँछ, होइन र त्यो हामीले अध्याय छमा देख्यौँ। यसले इजाजत पत्रमा नेतृत्व गर्दैन, यसले लाइसेन्सको एकदमै विपरीत नेतृत्व गर्छ, यसले पवित्रतातर्फ डोर्याउँछ। अध्याय छ अध्याय सात यसले व्यवस्थाबाट स्वतन्त्रतातर्फ लैजान्छ। अब अध्याय सातको पहिलो खण्ड लिऊ र यसलाई हेरौँ। म तपाईँलाई चार बिन्दुहरू दिन जाँदैछु, स्वयंसिद्ध, सामान्यता, अनुप्रयोग र पुष्टि। ल यसरी हामी जान्छौँ स्वयंसिद्ध र पावल स्वयं स्पष्ट स्वयंसिद्ध सिद्धान्तहरू स्थापित गर्नमा राम्रा छन्। भाइ हो, के तिमीहरू जान्दैनौ म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ? अब त्यो कुनै गहिरो धर्मशास्त्रीय कथन होइन, त्यो त एउटा स्वयंसिद्धता मात्र हो। स्वयंसिद्धद्वारा हामीले एक आत्मा स्पष्ट सत्यलाई बुझाउँछौँ जुन प्रमाणित गर्न आवश्यक छैन। यो केवल स्पष्ट छ, यो केवल स्पष्ट रूपमा स्पष्ट छ। उनले तिनीहरूलाई भाइहरू भन्छन् र उसलाई यस बिन्दुमा एक स्नेहपूर्ण अभिवादन अन्तर्हीन गर्न आवश्यक छ, किनभने हामी व्यवस्थाको अधीनमा छैनौँ। यो उनको भनाइको कारण अहिलेसम्म केही यहुदीहरूले उनलाई ढुङ्गाले मार्न तयार छन् र उनले यति स्नेहपूर्ण कोमल स्वदनशीलताका साथ तिनीहरूमा पुग्न सक्छन् जुन यस्तो तनावले भरिएको छ भन्ने विषयको माग गर्दछ। अनि उनले तिनीहरूलाई भन्छन् तिमीहरू जान्दैनौ, विचार यो हो कि तपाईँ वास्तवमा यसबाट अनभिज्ञ हुनुहुन्न, उनीहरूलाई थाहा छ भन्ने अनुमान छ। उसले तिनीहरूलाई थाहा छ भन्ने अनुमानले निवेदन गर्छ, उनी बरु सामरिक छन्। उनले तिनीहरूलाई शङ्काको लाभ दिन्छन्, उसले भन्यो तिमीहरू जान्दैनौ म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु, यो एक अनाथरस निर्माण हो जसको मतलब त्यहाँ कुनै निश्चित ग्रिक आर्टिकल छैन, म व्यवस्था बुझ्ने मानिसहरूसँग कुरा गर्दैछु। यो सबैलाई थाहा छ, चाहे ग्रिक व्यवस्था होस्, हिब्रू व्यवस्था होस्, रोमन व्यवस्था होस्, मोसाको व्यवस्था होस्, बाइबलीय व्यवस्था होस्, यहुदी व्यवस्था होस्, जुनै पनि व्यवस्था होस्, व्यवस्था जान्ने जो कोहीले जान्दछ कि व्यवस्थाले जीवित मानिसहरूमाथि मात्र प्रभुत्व राख्छ भनेर। के तपाईँले यसको बारेमा याद गर्नुभएको छ? जब तपाईँ एक रक्सीले मातेर जो दुर्घटनामा पर्छ र मारिएको देख्नुहुन्छ, तपाईँले लासमाथि झुकेर टिकट लेख्दै गरेको अधिकारी देख्नुहुन्न। मृतकको हकमा कानुन लागू हुँदैन र तपाईँ सबैले राष्ट्रपति जोन एफ केनेडीको हत्या र त्यसपछि उहाँलाई मार्ने व्यक्ति ली हार्वे ओर्जवर्डको तत्काल हत्या सम्झनुहुनेछ र तपाईँले यो पनि याद गर्नुहुनेछ कि उनलाई कहिले पनि मुद्दा चलाएको थिएन, किनभने कानुनको अधिकार बाँचेको मानिसको क्षेत्रमा मात्र लागू हुन्छ। मानिसहरू हो, अब त्यो स्वयंसिद्ध छ, त्यो मात्र स्पष्ट सत्य हो। कानुन जीवित व्यक्तिहरूमा मात्र लागू हुन्छ, अब त्यो स्वयंसिद्ध हो। उनी त्यसबाट समानतामा सर्छन् र यो पद दुई र तीनमा एक आकर्षक समानता छ र उसले विवाहबाट एक समानता प्रयोग गर्दछ र कृपया मलाई एउटा अनुग्रह दिनुहोस् र म चाहन्छु कि मैले यस खण्डमा लेखेका केही टिप्पणीकारहरूलाई यो भन्न सकिन्थ्यो कि एक समानतालाई रूपकमा नबदल्नुहोस् वा तपाईँ साँच्चै अलमलमा हुनुहुन्छ। यदि तपाईँले मैले भर्खरै भनेको कुरा बुझ्नुभएको छैन भने यसको बारेमा चिन्ता नगर्नुहोस्। पद दुई, पति भएको महिलाको लागि तपाईँले त्यो बुझ्नुभयो, धेरै गाह्रो छैन। यो हो, यो एक विवाहित महिला हो, उनी आफ्नो श्रीमानसँग बाँचुन्जेल कानुनद्वारा बाँधिएकी हुन्छिन्। यदि उनी मरे भने उनी आफ्नो पतिको कानुनबाट मुक्त भइन्। यो सही हो। यदि तपाईँको पतिको मृत्यु भयो भने विवाह कानुन तपाईँमा लागू हुँदैन, तपाईँको आफ्नो बाँकी जीवन लासमा बाँध्नु हुन्न। यो एक धेरै सरल सदृश्य छ। अब मुख्य विचार, जबसम्म ऊ जीवित रहन्छ, कानुनले मानिसलाई जीवित रहँदा मात्र बाँच्छ। पद तिनले यसलाई विस्तार गर्दछ। यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गए भने तिनी व्यभिचारी कहलाइनी छन्। यो सही हो, होइन र? तपाईँले त्यो गर्न सक्नुहुन्न। तपाईँलाई व्यभिचारिणी मात्र भनिँदैन, तपाईँलाई के भनिन्छ? एक बाहुविवाहवादी। तपाईँले त्यो गर्न सक्नुहुन्न, वा एक बाहुविवाहित अरूसँग बिहे गर्न सक्नुहुन्न। जबसम्म तपाईँ आफ्नो पतिसँग विवाह गरिरहनु भएको छ र उहाँ जीवित हुनुहुन्छ, तपाईँ त्यसो गर्न सक्नुहुन्न। अब यहाँ सम्बन्ध विच्छेदको अवस्था छैन, यहाँ सबै प्रकारका जटिलताहरू छैनन्, धेरै सरल। जब तपाईँ एक व्यक्तिसँग विवाह गर्नुहुन्छ र उहाँ जीवित हुनुहुन्छ, तपाईँ अरू कसैसँग विवाह गर्न सक्नुहुन्न। तर पति मर्यो भने तिनी त्यस कानुनबाट मुक्त हुन्छन् र अर्को पुरुषसँग विवाह गरे भने पनि तिनी व्यभिचारिणी हुँदैनन्। र समानताको सम्पूर्ण बिन्दु केवल यो भन्नु हो कि व्यवस्थाको केवल विवाहमा लागू हुन्छ जबसम्म दुवै साझेदार जीवित छन्। जब एक व्यक्तिको मृत्यु हुन्छ, विवाहको त्यो कानुन अब लागू हुँदैन। कति स्वतन्त्र छिन्? यसले पद तिनमा भन्छ उनी त्यो व्यवस्थाबाट मुक्त छिन्। कति स्वतन्त्र छिन्? उनी पहिला केटासँग विवाह गर्नु अघिको स्थानमा जस्तै उनी स्वतन्त्र छिन्। उनी कुमारी छँदा जतिकै स्वतन्त्र छिन्, उनी यति स्वतन्त्र छिन् कि उनी अर्को पुरुषसँग विवाह गर्न सक्छिन्। र हामी जान्दछौँ कि यो पहिलो तिमोथी 5:14 नयाँ नियममा औलाएको छ। पावलले कान्छी विधवाहरूलाई म गएर विवाह गर्न चाहन्छु भन्नुहुन्छ, हो? पहिलो तिमोथी 4:14 र पहिलो कोरन्थी 7:36 पावलले भनेका छन् कि तिमीहरूमध्ये जो विधवाहरू छन् तिनीहरूले प्रभुमा मात्र विवाह गर, तपाईँसँग विवाह गर्ने अधिकार छ, तर तपाईँ एक इसाईसँग विवाह गर्न निश्चित गर्नुहोस्। बिन्दु यो हो कि मृत्युले दुई व्यक्तिलाई स्थायी रूपमा विवाहमा बाँध्ने कानुनलाई पूर्ण रूपमा समाप्त गर्छ। र जब तपाईँले विवाह गर्नुभयो, तपाईँ गलियार तल जानुभयो र तपाईँ बाचा गर्नुभयो, र तपाईँ सायद तपाईँले बाचा गरेको सबै बिर्सनु भएको छ होला, र यदि तपाईँले केही अन्य विवाहहरूमा जानुभएको छैन भने तपाईँ यसलाई कहिले याद गर्नुहुन्न, किनकि सायद तपाईँ त्यो बेला धेरै हल्लिनु भएको थियो। तर कतै प्रक्रियाको साथ तपाईँले सायद भन्नुभयो सम्म के मृत्युले हामीलाई नछुटाएसम्म। यो अचम्मको कुरा हो कि आज कतिजना विवाहित व्यक्तिहरू आफ्नो विवाह बाचा बाहिर लेख्न चाहन्छन्। यो समानता हो, धेरै सरल। मानिस जीवित हुँदा मात्रै कानुन बन्धकारी हुन्छ, मृत्युले विवाह कानुनको अधिकार समाप्त गर्छ। अब कृपया यो खण्डले सम्बन्ध विच्छेदको र विवाह बारे सबै कुरा सिकाउनको लागि होइन, र यहाँ सम्बन्ध विच्छेदको बारे पनि छैन। यो विवाहमा सबै समय निश्चित कथन हुनु हुँदैन, र केही मानिसहरूले यसलाई बनाएका छन् र त्यसपछि तिनीहरूले यो कथन लिएका छन् कि तपाईँले कहिले पुनः विवाह गर्न सक्नुहुने छ। यदि तपाईँको पार्टनरको मृत्यु भयो र त्यसपछि तिनीहरूले खण्डलाई मती 5, मती 19 र धर्मशास्त्रको अन्य ठाउँमा धकेल्छन् र तिनीहरू एक अराजक दृश्यको साथ आउँछन्। यहाँ सुरु नगर्नुहोस्। यो केवल एक समानता हो, यो धेरै साँगुरो छ, यो धेरै सीमित छ। यसले केवल एउटा कुरा भन्न खोज्दैछ, मृत्युले विवाहको कानुनको शासन समाप्त गर्छ, र त्यो पद 1 स्वयंसिद्धको चित्रण गर्न हो। अनुप्रयोगमा जाउँ, र वैश्य यो विवाहको बारेमा हामीलाई धेरै कुरा सिकाउनको लागि होइन, म यसलाई त्यस गर्न प्रयोग गर्दिन, म तपाईँलाई एउटा विचार कोर्न चाहन्छु। अनुप्रयोगमा जाउँ, र उनले पद 4 र 5 लागू गर्छन्, ती सबै यो आवश्यक सहज बन्धन नेतृत्व गर्न हो। पद 4, त्यसैले जोड्छ, स्वयंसिद्धको आधारमा कानुन केवल मानिसहरू जीवित भएको अवस्थामा लागू हुन्छ जुन विवाहको कानुनमा चित्रण गरिएको छ। त्यसैले मेरा भाइहरू र अब उसले फेरि मायालु शब्द भाइहरू प्रयोग गर्दछ र उनीसँग अझ नम्र तरिकामा मायाको भाव देखाउनको लागि उसले स्वयंसिद्ध सर्वनाम मेरो थप्छन्। उनी भन्छन्, तिमीहरू पनि व्यवस्थाको लागि मरेका छौ। यसलाई ग्रिकमा राख्नु राम्रो हुन्छ, तिमीहरूलाई मृत्युदण्ड दियो र मृत्युको लागि हिंसक शब्द प्रयोग गरिन्छ। तिमीलाई हिंसक रूपमा मृत्युदण्ड दियो र यो एरेस्टेन्सको एक महान ऐतिहासिक वास्तविकताको सम्झना गर्नको लागि प्रयोग गरिन्छ जुन एक समयमा एक क्षणमा भयो। तपाईँ भन्नुहुन्छ, एक मिनट पर्खनुहोस्, म क्रिस्चियन हुँ, मलाई कहिले मृत्युदण्ड दियो? रोमी 6:3 फर्कनुहोस्, पद 3, के तिमीहरू जान्दैनौ हामी सबै जतिले ख्रिस्ट येशूमा बत्तिसमा लियौ उहाँकै मृत्युमा बत्तिसमा लिएका थियौँ, के मृत्युमा, यसकारण बत्तिसमाद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनुभयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँग एक हुनेछौँ। हामी जान्दछौँ कि हाम्रो पुरानो मानुष्यता उहाँसँग क्रुसमा टाँग्यो ताकि हामी पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमरा नहौ, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। अब हाम्रो मृत्यु कहाँ भयो? यो कलवरीमा भएको थियो, होइन र? र हामीले सिकिरहेका छौँ कि जब तपाईँले येशु ख्रिस्टमा आफ्नो विश्वास राख्नुहुन्छ तपाईँ ख्रिस्टसँग एकबद्धता हुनुहुन्छ, तपाईँ वास्तविक आत्मिक मृत्युमा ख्रिस्टसँग मर्नुहुन्छ। उसले भनेको कुरा यही हो। अब व्यवस्था ध्यान दिएर सुन्नुहोस्, तपाईँ ख्रिस्टमा आउनुभन्दा पहिले व्यवस्थाले तपाईँलाई बचाउने क्षमता थिएन, तपाईँले त्यो बुझ्नुभयो? यसमा तपाईँलाई छुटकारा गर्ने क्षमता थिएन। कानुनको कर्मले के हुन्छ? कुनै मानिस न्यायचित हुँदैन। तपाईँलाई मुक्ति दिनु अघि व्यवस्थाले तपाईँलाई छुटकारा दिने क्षमता थिएन। सबै गर्न सक्ने भनेको दोषी ठहराउन र त्यो गर्न सक्छ। अब जब तपाईँले मुक्ति पाउनु भएको छ, कानुनले तपाईँलाई मुक्त मात्र गर्न सक्दैन, तर अब यसले के गर्न सक्दैन? तपाईँलाई दोषी ठहराउन पनि सक्दैन, किनभने कानुनले माग गर्न सक्ने सबै तपाईँको मृत्यु थियो, होइन? पापको ज्याला के हो? मृत्यु। जसले पाप गर्छ पाप गर्ने आत्मा मर्छ। परमेश्वरले आदमलाई भन्नुभयो, तिमीले मेरो व्यवस्था भङ्ग गर्छौ र यसलाई गतिमा राख्यो भने तिमी मर्नेछौ। र सबै कानुनले माग्न सक्ने मृत्यु हो। अनि यस्तो भयो कि हाम्रो मृत्यु भयो। यदि मैले अपराध गरेँ जसरी हामीले सिकेका छौँ र तिनीहरूले मलाई बाहिर निकाल्छन् र तिनीहरूले मलाई मृत्युदण्ड दिन्छन् र तिनीहरूले मलाई विद्युतले काट्छन् वा मलाई झुन्ड्याउँछन् वा मलाई गोली हान्छन् वा जे भए पनि र म मृत्युबाट बौरी उठ्छु, त्यो हो कानुनको कठिन भाग्य। म माथि यसको कुनै अधिकार छैन। मैले यसको जरिवाना तिरे र यसैले ख्रिस्टमा हामी मर्छौँ र व्यवस्थाले हामीलाई छुटकारा दिन सक्दैन र तर यसले हामीलाई दोष पनि गर्न सक्दैन। तर तपाईँ ख्रिस्टमा आउनु अघि व्यवस्थाले तपाईँलाई छुटकारा दिन सक्दैन, तर यसले तपाईँलाई दोषी ठहराउन सक्छ र त्यसैले तपाईँ यसको अत्याचार अन्तर्गत हुनुहुन्थ्यो, तपाईँ त्यसको बन्धनमा हुनुहुन्थ्यो। यस पदमा ध्यान दिनुपर्ने एउटा रोचक कुरा पनि छ। यसले भन्छ, यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रिस्टको शरीरद्वारा व्यवस्थाको लेखी वा तिमीहरूलाई मृत्युदण्ड दियो। जहाँसम्म कानुनको सम्बन्ध छ तिमीहरूलाई मृत्युदण्ड दियो। यो एक निष्क्रिय क्रिया हो जसको मतलब तपाईँले आफूलाई मार्नु भएन, तपाईँले त्यो गर्न सक्नु भएन। यो ईश्वरीय कार्य थियो। यो परमेश्वर हुनुहुन्थ्यो जसले तपाईँको मुक्तिको योजना बनाउनु भयो। यो काम गर्ने परमेश्वर नै हुनुहुन्थ्यो। तपाईँलाई छुटकारा दिने परमेश्वर हुनुहुन्थ्यो। तपाईँलाई ख्रिस्टमा राख्नुहुने परमेश्वर नै हुनुहुन्थ्यो र यो सबै परमेश्वरको काम हो। अनि जब तपाईँ मर्नुभयो, मेरा प्रिय मित्रहरू, व्यवस्थाले तपाईँमाथि अधिकार राखेन, हामी कानुनको निन्दामा छैनौँ। अब यो कसरी भयो? पद 4 फर्कनुहोस्, ख्रिस्टको शरीरद्वारा। त्यसको मतलब के हो? क्रुसमा ख्रिस्टको शरीरको बलिदानद्वारा ख्रिस्टसँग क्रुसमा टाँगिएर मृत्युमा येशूले व्यवस्थालाई सन्तुष्ट गर्नुभयो, किनभने उहाँले व्यवस्थाले माग गरेको मृत्युको मृत्यु भयो। उहाँले हामीलाई सबैको लागि मृत्युदण्ड तिर्नुभयो र हामीलाई कानुनबाट मुक्त गर्नुभयो। यसकारण 2 कोरिन्थी 5:21 यसलाई यसरी राख्छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। उहाँले हामीलाई मृत्युद्वारा व्यवस्थाबाट छुटकारा दिनुभयो। उहाँ हाम्रो लागि श्राप बन्नुभयो, गलाती 3:13, ताकि हामी व्यवस्थाको श्रापबाट छुटकारा पाउन सकौँ भनेर। अब यो सम्पूर्ण विचार एक धेरै परिचित खण्ड समान्तर छ, म तपाईँलाई मात्र उद्धित गर्नेछु, तपाईँलाई राम्रोसँग थाहा छ, गलाती 2:19-20। किनकि परमेश्वरको निम्ति म जिउन सकु भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखी म मरेको छु। त्यो कसरी भयो? परमेश्वरको लागि बाँच्नको लागि तपाईँ कसरी व्यवस्थाको लागि मर्नुभयो? परमेश्वरमा जीवित हुनुको लागि तपाईँ कसरी मर्नुभयो? किनकि म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, सही यही हो। अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसैले मलाई कानुनले मृत्युदण्ड दियो। म येशू ख्रिस्टमा जीवित भएको छु। अब मलाई लाग्छ कि तपाईँले त्यो बुझ्नु भएको छ भनेर, किनभने हामीले अध्याय 6 यसलाई विस्तृत रूपमा हेर्यौँ। तर यहाँ पद 4 मुख्य तत्त्व छ, ताकि तिमीहरू अर्को मानिस अथवा मृत्युबाट जीवित हुनुभएका ख्रिस्टसँग एक हो। मुक्ति सम्बन्धको पूर्ण परिवर्तन हो। अब तपाईँसँग तपाईँको पहिलोको पति छैन, तपाईँ अब कानुनको बन्धनमा हुनुहुन्न। तपाईँले अहिले येशु ख्रिस्टसँग विवाह गर्नुभएको छ। यो एकदम सुन्दर तस्विर हो, होइन र? हामी यसलाई एफिसी 5 देख्छौँ, जहाँ चर्चलाई दुलहीको रूपमा देखाएको छ र उहाँ दुलहा हुनुहुन्छ। हामी यसलाई 2 अध्याय 11 देख्छौँ, जहाँ हामी भविष्यमा महिमामा ख्रिस्टसँग वैवाहिक जीवनमा परिणत भएको एक जोडीद्वारा पत्नी हौ। त्यसैले हामीलाई अर्कासँग विवाह गर्न बोलाइन्छ र यसले हामीलाई बताउँछ कि यो को हो, उहाँलाई जो मरेकाहरूबाट बौरी उठाउनु भएको छ। ध्यान दिनुहोस् कि यसले उठ्नुभयो, उठायो होइन, के हो अर्को शब्दमा, यसले उहाँको वर्तमान जीवनलाई जोड दिइरहेको छ। हामी विगत मा मृत मुक्तिदातासँग एकतामा मात्र चिनिएका छैनौँ, तर हामी वर्तमान जीवित मुक्तिदातासँग एक छौँ। यो एक महान सत्य हो। त्यहाँ एउटा राम्रो विचार छ, म तपाईँलाई एकछिनको लागि अध्याय 6:9 फर्काउँछु, म यसलाई बाँध्नेछु। ख्रिस्ट मरेकाहरूबाट बौरी उठ्नु भएको थाहा पाउँदा के बताउँछ? फेरि मर्नु हुने छैन। के ख्रिस्ट फेरि कहिले मर्नुहुनेछ? के उहाँ मर्नुहुनेछ? त्यसो भए के हामीले आफ्नो श्रीमान गुमाउनेछौँ? कहिले गुमाउने छैनौँ। त्यो हाम्रो मुक्तिदाताको सुरक्षाको बारेमा ठुलो शब्द हो। यो ख्रिस्टसँगको हाम्रो वैवाहिक बन्धनको सुरक्षाको बारेमा ठुलो शब्द हो। हाम्रो श्रीमान कहिले मर्नुहुने छैन, उहाँ कहिले मर्नुहुने छैन, र यसरी हामी सधैँ उहाँमा सुरक्षित हुनेछौँ। र यसरी हामी उहाँसँगको हाम्रो एकताको रहस्यमय चमत्कारद्वारा विश्वासद्वारा अनुग्रहद्वारा ख्रिस्टमा मर्यौँ अनि हामी जीवनको नयाँपनमा हिँड्न उठ्छौँ। र फेरि म भन्छु प्रियहरू, यो सबै शिक्षाको मुख्य तत्त्व हो। मुक्ति एक पूर्ण रूपान्तरण हो। हामीलाई सुरक्षा दिएको छ अध्याय 5, हामीमा पवित्रता उत्पन्न हुन्छ अध्याय 6, र कानुनबाट स्वतन्त्रता अध्याय 7, हामी हाम्रो मुक्ति कामहरूको धार्मिकताबाट मुक्त छौँ, मुक्ति कमाउने प्रयासबाट मुक्त छौँ। येशू ख्रिस्टको पुनरुत्थान कुञ्जी थियो। र त्यसपछि पद 4 अन्त्य, महान सत्य, ताकि हामीले ल्याउनु पर्छ भनेर के परमेश्वरलाई फल, त्यो उद्देश्य हो। ख्रिस्टको कारणले हामीले फल फलाउँछौँ। के म तपाईँलाई सम्झाउन सक्छु कि यो आदेश होइन, यो तथ्यको कथन हो। यसले हामीलाई फल फलाउनको लागि पढ्न सक्छ, हामी गर्छौँ। त्यहाँ फल नफलाउने क्रिसेन भन्ने छैन, मुक्तिको एउटा उत्पादन हुन्छ। परिवर्तन भएको जीवनको कारणले हामी परमेश्वर सामु फल फलाउँछौँ। अब यसलाई अध्याय 6 सुरुमा प्रश्नमा फिर्ता हुनुहोस्। जब तपाईँ अनुग्रह मुक्तिको प्रचार गर्नुहुन्छ र तपाईँले मानिसहरूलाई विश्वासद्वारा अनुग्रहद्वारा ख्रिस्टमा आउन आग्रह गर्नुहुन्छ र तिनीहरूले यो कमाउनको लागि केही गर्नु पर्दैन र तपाईँ अनुग्रहको अधीनमा हुनुहुन्छ र जब तपाईँ पाप बढ्दै जान्छ र अनुग्रह झन् धेरै प्रशस्त हुन्छ, के यसले पापमा डोर्याउँछ? होइन, यो होइन, किनभने अध्याय 6 भन्छ कि यदि तपाईँ साँच्चै रूपान्तरण हुनुभएको छ भने तपाईँले पवित्रता उत्पादन गर्नुहुन्छ। र अध्याय 7 भन्छ यदि तपाईँ साँच्चै येशु ख्रिस्टसँग विवाहित हुनुहुन्छ भने तपाईँले परमेश्वरमा फल ल्याउनुहुनेछ। ठिक यो उल्टो सत्य हो। महाधर्मशास्त्री होजले लेखे, जहाँसम्म हामी चिन्तित छौँ छुटकारा हुनु भनेको पवित्रता उत्पादन गर्न हो। हामी व्यवस्थाबाट छुटकारा पाउँछौँ ताकि हामी ख्रिस्टमा एकबद्धता हुन सकौँ भनेर, र हामी ख्रिस्टमा एकबद्धता छौँ ताकि हामीले परमेश्वरलाई फल फलाउन सकौँ भनेर। उहाँ यसो भन्नुहुन्छ, ख्रिस्टसँगको एकताको एकमात्र प्रमाण भनेको परमेश्वरमा फल ल्याउनु हो, जसरी कानुनको दण्डबाट छुटकारा पवित्रता उत्पादन गर्नको लागि हो। यो जुन अन्त्यको लागि प्रदान गरिएको छ त्यसको लागि बाहेक त्यो मुक्तिको आशा गर्नु व्यर्थ हो। अर्को शब्दमा, यदि तपाईँ मुक्ति पाउनु भएको छ भने तपाईँ परमेश्वरलाई फल फलाउन जाँदै हुनुहुन्छ। फल के हो? खैर, हामीले विगतमा यो अध्याय गरेका छौँ। दुईवटा चिजहरू, मनोवृद्धि र कार्य। मनोवृद्धिको फल के हो? गलाती 5:22-23 आत्माको फल हो के हो? प्रेम, आनन्द, शान्ति, कोमलता, भलाइ, विश्वास, नम्रता, आत्मा संयम। यो मनोवृद्धि हो। कार्य फलको बारेमा के हो? हिब्रू अध्याय 13, तिमीहरूको ओठको फलले परमेश्वरलाई प्रशंसा गर्छौ। फिलिपी अध्याय 4, मायालु हृदयको फल प्रेरित पावललाई पठाएको उपहार। फिलिपीहरूले धार्मिकताको फलको बारेमा कुरा गर्छन्। कुनै पनि धार्मिक कार्य, कुनै पनि कार्य जसले परमेश्वरको महिमा गर्छ, यो फल हो। कुनै पनि सही मनोवृत्ति वा सही कर्म फल हो। र जब ख्रिस्टले तपाईँको जीवनलाई परिवर्तन गर्नुहुन्छ र तपाईँ व्यवस्थाको लागि मृत हुनुहुन्छ, तपाईँ परमेश्वरमा जीवित हुनुहुन्छ। यो विगतको ऐतिहासिक घटनाको कारणले मात्र होइन, यो वर्तमान जीवित ख्रिस्टको कारण हो, जससँग तपाईँ एक हुनुहुन्छ, जसलाई उहाँले परमेश्वरको निम्ति फल फलाउनुहुन्छ। उहाँ दाखको बोट हुनुहुन्छ र हामी के हौ? हाँगाहरू। र दाखको बोटले हाँगाहरूबाट फल फलाउँछ। त्यसैले अध्याय 6:1-2 प्रश्नलाई फेरि जवाब दिइन्छ, मुक्तिको उत्पादन हुन्छ, तर मुक्तिको दुरुपयोग होइन, र उत्पादन स्वैच्छिकता हो, र उत्पादन स्वतन्त्रता होइन, र उत्पादन इजाजत पत्र होइन, र उत्पादन पाप पूर्णता होइन। सोच्दै तपाईँले प्राप्त गर्नुहुनेछ। केही लेनदेनको कारणले गर्दा तपाईँले गर्नुहुने सबै कुराको माफ गरिएको छ। साँचो मुक्तिको उत्पादन अध्याय 6 पवित्रता हो, अध्याय 7 फलफुलता र परमेश्वरलाई फल, यसको अर्थ परमेश्वरको महिमा गर्ने फल हो। र यो केही नयाँ छ प्रियहरू हो, यो त्यो एकदम नयाँ कुरा छ। हामी ख्रिस्टमा आउनु अघि यो कस्तो थियो? पद 5, जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौँ तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराएका हाम्रा पापमय कु अभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे। यो पद यति भारीको छ। अब पर्खनुहोस्, म तपाईँलाई छिट्टै दिनेछु 4 मुख्य विचारहरू। तिनीहरू यहाँ छन्, शरीर, पाप, व्यवस्था, मृत्यु। तिनीहरूले तपाईँको बाइबल पद 5 घेरा लगाउनुहोस्। शरीर, पाप, व्यवस्था, मृत्यु सँगै जान्छन्। तिनीहरू सबै एउटै प्रकारका चिज हुन्। तिनीहरू एउटै क्षेत्रमा काम गर्छन्। शरीरले पाप उत्पादन गर्छ, जुन व्यवस्थाले उत्तेजित हुन्छन्, जसको परिणाम मृत्यु हुन्छ। त्यो एक दयनीय चौकडी हो। स्पष्ट रूपमा ती शब्दहरू हुन् जसले मानिसको पतन, मानिसको अपरिवर्तित अवस्थालाई वर्णन गर्दछ। तिनीहरू एक दुःखद विवरण हुन्। मलाई तिनीहरूलाई टुक्रा टुक्रा लिन दिनुहोस्। र यो पद 5 सुरुमा एक धेरै महत्त्वपूर्ण कथन हो, धेरै निश्चित छ। जब हामी भित्र थियौँ, भित्र शब्दलाई उदरेखित गर्नुहोस्, जब हामी शरीरमा थियौँ, शरीरमा उहाँले यसको मतलब के हो? खैर, हामी यसमा गहिरो थियौँ। यो हाम्रो अस्तित्वको क्षेत्र थियो। हामी शरीरमा थियौँ, शरीरमा धेरै गहिरो रूपमा, गहिरोमा डुबेका थियौँ। शरीर के हो? यसलाई बाइबलमा 2 तरिकाले प्रयोग गरिएको छ र तपाईँले तिनीहरूलाई छुट्याउन पर्छ। पहिलो, भौतिक रूपमा प्रयोग गरिएको छ। र जब बाइबलमा शारीरिक रूपमा शरीर प्रयोग गरिन्छ, यसको कुनै खराब अर्थ छैन। तपाईँले त्यो बुझ्नुभयो? जब यो भौतिक रूपमा प्रयोग गरिन्छ, यसको कुनै खराब अर्थ छैन। येशू ख्रीष्ट केमा आउनुभयो? शरीरमा। वचन, यौना 1:14, वचन शरीरमा देहधारी हुनुभएको थियो। जब यो भौतिक अर्थमा प्रयोग गरिन्छ, यसको कुनै नराम्रो अर्थ हुँदैन। वास्तवमा पहिलो यौना 4:2 यसले भन्छ, यदि कसैले ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैन भने त्यो परमेश्वरबाट होइन। तर सुन्नुहोस्, जब शरीर नैतिक वा नैतिक अर्थमा प्रयोग गरिन्छ, यसको सधैँ खराब अर्थ हुन्छ। सधैँ जब यो नैतिक अर्थमा प्रयोग गरिन्छ, तपाईँले फेला पार्नुहुन्छ। उदाहरणको लागि अध्याय 8 पद 4, 5, 6, 7, 8, 9, 13 शरीर प्रयोग गरिएको छ। शरीर सबैतिर। तपाईँले यसलाई गलाती 5:4 फेला पार्नुहुन्छ। तपाईँले यसलाई एफिसी अध्याय 2 फेला पार्नुहुन्छ। र जहिले पनि तपाईँले यसलाई नैतिक अर्थमा प्रयोग गरेको फेला पार्नुहुन्छ, यसको दुष्ट अर्थ हुन्छ। यसले मानिसको छुटकारा नगरिएको मानवताको कुरा गरिरहेको हुन्छ। धेरै महत्त्वपूर्ण। त्यसैले जब हामी शरीरमा थियौँ, त्यो हो जब हामी छुटकारा नपाएका थियौँ, जब हाम्रो अस्तित्व, हाम्रो वास्तविक व्यक्तित्व कि म हामीमा बाँचिरहेको छ शरीरमा कैद भएको थियो। अब के म तपाईँलाई सुझाव दिन सक्छु कि त्यो विगतको अनुभव हो, म अब शरीरमा छैन? त्यो सही हो। न त तपाईँ हुनुहुन्छ, यदि एक इसाई हुनुहुन्छ भने तपाईँ भन्नुहुन्छ तपाईँलाई कसरी थाहा भयो, तपाईँले सोध्नुहुन्छ भन्ने मलाई लाग्यो। अध्याय 8:4 हेर्नुहोस्, पद 4 भन्छ कि हामी शरीरको पछि हिँड्नु हुँदैन। त्यसपछि पद 5, पापमय स्वभाव अनुसार चल्नेहरू। अब त्यहाँ अर्को वाक्यांश छ जुन शरीरमा जस्तै हो, शरीरमा र शरीरपछि प्रियहरू हो, यो एउटै कुरा हुन्। तिनीहरू शरीरका कुराहरूमा ध्यान दिन्छन्, त्यो तिनीहरूको संसार हो, तिनीहरूको क्षेत्र हो, तर आत्माको पछि लाग्नेहरू आत्माका कुराहरू हुन्। किनकि शारीरिक मन हुनु भनेको मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउने जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेका मन चाहिँ परमेश्वर प्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिले हुन सक्छ। त्यसो भए यदि तपाईँ शरीरमा हुनुहुन्छ, शरीरपछि शारीरिक मानसिकतामा तपाईँले परमेश्वरलाई चिन्नु हुन्न। र त्यसपछि पद 8, फेरि यहाँ यो उही वाक्यांश हो, त्यसो भए तिनीहरू शब्दलाई रेखाङ्कित गर्नुहोस्। शरीरमा परमेश्वरलाई खुसी पार्न सक्दैन, त्यो एक अपरिवर्तित व्यक्ति हो। अब पद 9 हेर्नुहोस्, तर तिमी छैनौ। केमा? शरीरमा। धेरै महत्त्वपूर्ण। तिमी शरीरमा छैनौ, तपाईँ आत्मामा हुनुहुन्छ यदि परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भने, र परमेश्वरको आत्मा प्रत्येक इसाईमा बास गर्नुहुन्छ, होइन र? किनभने यदि उहाँ हुनुहुन्न भने तपाईँ ख्रिस्टको हुनुहुन्न। त्यसले भनेको कुरा यही हो, र यदि ख्रिस्ट तपाईँहरूमा हुनुहुन्छ भने शरीरको पापको कारण मरेको छ। पवित्रताले गर्दा आत्मा नै जीवन हो। अब धेरै ध्यान दिएर सुन्नुहोस्, हामी अध्याय 7:5 भएको ठाउँमा फर्कनुहोस्। पुनर्जन्म नभएका मानिसहरू शरीरमा छन्, तपाईँ शरीरमा हुनुहुन्न। तपाईँ भन्नुहुन्छ ठिक छ, यो के सामना हो जसले मेरो पवित्रताको मार्गमा बाध्यता पुर्याउँछ? के म तपाईँलाई यो सुझाव दिन सक्छु कि तपाईँ शरीरमा हुनुहुन्न, तर शरीर तपाईँमा छ, यसले अब तपाईँलाई घेर्दैन, यसले अब तपाईँलाई आफ्नो बन्दी बनाएको छैन, तपाईँ अब यसको दास हुनुहुन्न, तपाईँ यसको बन्धनबाट मुक्त भएको हुनुहुन्छ। तपाईँले कहिले त्यसमा आफूलाई समर्पण गर्नु पर्दैन, होइन र? गलती 5 भन्दछ कि तपाईँ गर्नुहुन्न, शरीरको पछि होइन तर आत्माको पछि हिँड। तपाईँ शारीरिक कामहरू गर्न सक्नुहुन्छ किनभने शरीर तपाईँमा छ, तर तपाईँ शरीरमा हुनुहुन्न। धेरै महत्त्वपूर्ण। यो एक अपरिवर्तित स्थान हो। अब म नयाँ सृष्टि हुँ, वास्तविक म पुनर्जन्म पाएको, छुटकारा पाएको छ। यो स्वयं परमेश्वरको प्रकृति पछिको एक अविनाशी नयाँ प्रकृति हो। यो पवित्र, शुद्ध र धार्मिक छ, तर मसँग अझै पनि मेरो उद्धार नगरिएको मानवता छ, जसरी हामीले रोमी 8 देख्यौँ। र म यो शरीरको छुटकाराको लागि पर्खन्छु जब यो रूपान्तरण हुन्छ, र मैले त्यो शरीर जुन ममा अझै छ गुमाउँछु। त्यसैले नयाँ सृष्टिको रूपमा हामी आत्मामा छौँ, हामी शरीरमा छैनौँ, तर शरीर हामीमा छ। तर अपरिवर्तित मानिसहरू शरीरमा छन्। र हेर्नुहोस् के हुन्छ, पद 5 फेरि पापपूर्ण रोचक शब्द यहाँ छ, अभिलाषा, आवेग। शरीरले पापपूर्ण आवेगहरू उत्पादन गर्छ, आवेगहरू पठाउँछ। यो शाब्दिक रूपमा यदि तपाईँले यसलाई यसरी पढ्नुभयो भने, पापपूर्ण आवेगहरू तल छोड्दै हाम्रा सदस्यहरूमा काम गरे। र यो शब्द काम, एनर्गा, ऊर्जा हो, उनीहरू ऊर्जावान छन्। शरीरले प्याथेमा अभिलाषाहरू आवेगहरूलाई ऊर्जा दिन्छन्। यो कति चाख लाग्दो छ, उनी भन्छन् जुन कानुनद्वारा थियो, यो केवल अविश्वसनीय छ। साँच्चै अविश्वसनीय बयान हो। अब असल कानुनले कसरी दुष्ट जोश पैदा गर्न सक्छ? दुई तरिका। सबैभन्दा पहिले यसले खराबी प्रकट गर्दछ, होइन? त्यसो भए तपाईँलाई थाहा छैन कि दुष्ट जोश के हो। तपाईँलाई मात्र थाहा छ जुन जोश के हो, तपाईँले त्यो दुष्ट छ भनेर थाहा हुँदैन। यदि जहाँ मापदण्ड नभएको खण्डमा यो पाप गरेको छ भनेर तपाईँलाई थाहा हुँदैन, होइन र? त्यसो भए कानुनले मानक सेट गरेर पापलाई प्रकट गर्दछ, र त्यसैले तपाईँ जान्नुहुन्छ कि यो पाप हो जब तपाईँ यसको विरुद्धमा दौडनुहुन्छ। तर दोस्रो, कानुनले दुष्टतालाई उत्तेजित गर्छ, किनभने निषेध गरिएको काम गर्नुभन्दा मानिसहरूलाई अरू केही पनि मन पर्दैन। के तपाईँले त्यो याद गर्नुभएको छ? केवल मानिसहरूलाई भन्नुहोस् कि तपाईँले यो गर्न सक्नुहुन्न र तिनीहरू त्यो गर्न प्रयासमा हतारिएको हेर्नुहोस्। त्यसैले व्यवस्थाले पापलाई उत्तेजित गर्छ। हामी त्यो पछि अध्याय 7 फेला पार्न जाँदैछौँ। उनी भन्छन्, पावल भन्छन् पद 10 जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो। अर्को शब्दमा भन्नुपर्दा, हामी परमेश्वरको व्यवस्थामा बाँच्नुको सट्टा परमेश्वरको व्यवस्थाले हामीलाई खराबी देखाउँछ जस्तो देखिन्छ, र हामीले यो नगर्न चाहनुको सट्टा हामी कानुन तोड्न चाहन्छौँ। हामीमा केही छ जसले विद्रोह गर्न खोज्छ। त्यसैले हामी शरीरमा छौँ। शरीरले पापपूर्ण आवेगहरू उत्पन्न गर्छ जुन व्यवस्थाद्वारा बढाइन्छ र तीव्र हुन्छ र परिणाम मृत्युसम्मको फल हो। मृत्युसम्मको फल यी पापपूर्ण आवेगहरू, यसले भन्छ, हाम्रा सदस्यहरूमा कानुनले काम गर्दछ र अपरिवर्तित व्यक्तिमा त्यो शरीर र आत्मा हो, ती सबै हो। मृत्यु ल्याउनको लागि तिनीहरूको सबै भागहरू यही हो। अब तपाईँलाई थाहा छ, यो पद हामी अध्याय 6 अध्ययन गरेको कुरासँग धेरै नजिक छ। त्यसो भए हामी स्वयंसिद्ध समानतामा र अनुप्रयोग देख्छौँ। उनी भन्छन् कि हामी त्यस्तै थियौँ पद 5 तर पद 4 त्यो सबै परिवर्तित भएको छ। हामी अब त्यसको लागि मरेका छौँ र पुनरुत्थान ख्रिस्टमा जीवित छौँ र मृत्युको लागि फल फलाउँदैनौँ तर परमेश्वरलाई फल फलाउँछौँ। अब पद 6 अन्तिम पुष्टि, तर अब हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसदेखि मुक्त भएका छौँ र हामी पुरानो लिखित विधानको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौँ। अब ध्यान दिएर सुन्नुहोस्, अब हामी यसलाई समेट्छौँ। यो धेरै महत्त्वपूर्ण छ। तर अब महान शब्दहरू, हामी अब शरीरमा छैनौँ, हामी व्यवस्थाबाट छुटकारा पाएका छौँ। यो ठुलो पुष्टि हो, यो छुटो भागको सुनम बुनम हो। हामी भएको छौँ, शाब्दिक रूपमा यसले कानुनबाट छुटकारा पाएको भनेको छ, यसको अर्थ जारी गरिएको छ। हामी कुनै पनि कानुनी दायित्वबाट मुक्त भएका छौँ। व्यवस्थाले भन्यो, तिमी दोषी छौ, तिमी मर्छौ। येशू मर्नुभयो, हाम्रो मृत्यु तिर्नुभयो, हामी उहाँमा मर्यौँ। व्यवस्थाको कुनै दाबी छैन, हामीसँग कानुनी दायित्व छैन। हामी माथि भएको श्रापलाई ख्रिस्टले लिनुभएको छ। गलाती 3:13 यो एक महान पुष्टि हो। र त्यसपछि यसले भन्छ, जहाँ हामी राखेका थियौँ त्यसको लागि मर्नु। हामी शरीरद्वारा यसको पापपूर्ण आवेगद्वारा व्यवस्थाद्वारा र मृत्युद्वारा बन्दी बनाएका थियौँ। तिनीहरूले हामीलाई बन्धक बनाए, तिनीहरूले हामीलाई अब समात्दैनन्। याद गर्नुहोस्, हामीले अध्याय 6 देख्यौँ, तपाईँले पाप गर्नु पर्दैन, पाप तपाईँको मालिक होइन, यसको निर्कुशता तोडिएको छ, तपाईँ कानुनबाट मुक्त हुनुभएको छ। यसले तपाईँलाई अब दोषी ठहराउन सक्दैन, यसले तपाईँलाई मार्न सक्दैन, यसले तपाईँलाई मार्न सक्दैन, यसलाई मृत्युको आवश्यकता पर्दैन। यो सबै एक मृत मुद्दा हो। कस्तो गजबको विचार, गजब विचार, हामी मुक्त पारिएका छौँ। तपाईँ भन्नुहुन्छ कि हामी आफूले चाहेका काम गर्न स्वतन्त्र भएका छौँ, के यही हो इसाई धर्म? यार, हामी गुन्डा बस्टरहरू जस्तै पाप गर्न सक्छौँ, केवल यसमा जाने र थाहा छ कि अनुग्रह हामीमा लागू हुन्छ र केवल एकदेखि अर्को सडकसम्म पाप गर्दै जाने। हाम्रो जीवन हामी जसरी चाहन्छौँ त्यसरी बाँचौँ? नाइ 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 नाइ, हेर्नुहोस्, ताकि सेवा गर्न सकौँ भनेर। ओहो, मलाई त्यो मनपर्छ, डुलोलियो, आज्ञाकारी दासत्व। र म सुझाव दिन सक्छु कि यहाँ अङ्ग्रेजीमा केही अस्पष्ट छ, तर ग्रिकमा छैन। फेरि यसले परिणाम देखाउँछ, हामीले सेवा गर्नुपर्छ भन्ने होइन, हामीले गर्छौँ हो, हामी फलको लागि बचाएका छौँ, त्यो पद 4 हो। हामी सेवाको लागि बचाएका छौँ, त्यो पद 6 हो। हामी सेवा गर्छौँ, मलाई लाग्छ विसले यसलाई राम्रोसँग अनुवाद गरेका छन्, हामीलाई कानुनबाट छुटाइएको थियो त्यसको लागि जसमा हामी निरन्तर थन्काएका थियौँ, यति धेरै कि हामी बानीपूर्वक परमेश्वरलाई दासको आज्ञाकारिता प्रदान गर्दछौँ। सुन्दर। अब सुन्नुहोस्, यहाँ तपाईँको सूचीमा थप अर्को कुरा आउँछ। यदि तपाईँ विश्वासद्वारा अनुग्रहद्वारा धर्मी ठहरिनु भएको छ भने तपाईँले अध्याय 5 सुरक्षा, अध्याय 6 पवित्रता, अध्याय 7 स्वतन्त्रता, अध्याय 7 फल, अध्याय 7 सेवा, आज्ञाकारी सेवा प्राप्त गर्नुभएको छ। त्यो उत्पादन हो, के एक क्रिश्चियन पाप गरिरहन्छ? के अनुग्रहले उसलाई पाप गर्न लगाउँछ? होइन, अनुग्रहले उसलाई सुरक्षा, पवित्रता, स्वतन्त्रता, फलफुलता र आज्ञाकारी सेवाको रूपमा परिवर्तन गर्न गइरहेको छ। त्यो पूर्ण जन्मको चिन्ह हो र हाम्रो सेवा कस्तो प्रकारको सेवा हो मलाई यो मनपर्छ। पद छको अन्त्य, यो हामी पुरानो लिखित विधानको अधीनमा होइन। यदि तपाईँ चाहनुहुन्छ भने यो बाहिरी पनमा पेसा गरिएको होइन, यो अब मार्ने विधान होइन। यो केवल बाहिरी रूपमा कुनै प्रकारको अनुष्ठानलाई सुरु गर्दैन। यो बाहिरी रूपमा परमेश्वरको व्यवस्थाको पालन गर्दैन, जबकि हृदय अन्तर्दायी छ र फरिसीवाद होइन, यो वैधानिकता होइन, यो बाराबाद होइन, यो धार्मिकता होइन, यो पाखण्डपन होइन। हामीले बाहिरी कार्यलाई मात्र हेरिरहेका छैनौँ, तर हामी आत्माको नयाँपनमा सेवा गर्छौँ। नयाँपन काइनोस, गुणस्तरमा नयाँ, कालक्रममा नयाँ होइन, बिल्कुल फरक प्रकारको सेवा गर्छौँ। बाहिरी सेवा होइन, आन्तरिक सेवा हो। त्यसैले हामी यो भन्छौँ, धेरै ध्यानपूर्वक सुन्नुहोस्। जब तपाईँ क्रिश्चियन बन्नुहुन्छ, तपाईँ व्यवस्थाबाट मुक्त पारिनुभयो, तपाईँ यस अथवा स्वतन्त्र हुनुहुन्छ कि कानुनले तपाईँलाई अब निन्दा गर्न सक्दैन, तर तपाईँ त्यही कानुनको सेवा गर्न स्वतन्त्र हुनुहुन्छ। अब सुन्नुहोस्, उही कानुनको सेवा गर्नको लागि बेकारमा बाहिरी रूपमा होइन, तर तपाईँको हृदयको गहिराईबाट। त्यसो भए जब प्रश्न उठ्छ, ठिक छ, यदि तपाईँले मानिसहरूलाई उनीहरू कानुनको अधीनमा छैनन् र तिनीहरू येशु ख्रिस्टमा स्वतन्त्र छन् भनी बताउनु भयो भने तिनीहरू बाहिर जान्छन् र परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गर्छन्, तब तपाईँले मुक्तिको अर्थ के हो भनेर बुझ्नुहुन्न। किनभने यसले तपाईँ भित्री नयाँ प्रकृति रोप्छ र त्यो नयाँ प्रकृतिको झुका भनेको हृदयको गहिराईबाट आत्मामा परमेश्वरको सेवा गर्नु हो। निश्चय यो पवित्र आत्माको काम हो। हामी अझै पनि कानुनको सेवा गर्छौँ। वास्तवमा हामी छुटकारा हुनुभन्दा पहिले भन्दा अहिले हामीले यसको अझ राम्रो सेवा गर्छौँ, किनभने हामी व्यवस्थाको विधि होइन तर आत्माको सेवा गर्छौँ। अब हामी परमेश्वरको अनुमोदन प्राप्त गर्नको लागि मूल्य र नियमहरूको कानुनी सेटको दास होइनौँ, तर हामी अब परमेश्वरको प्रेमबाट सेवा गर्छौँ, किनभने उहाँले हामीलाई मुक्ति दिनुभएको छ। हामी स्वतन्त्र छौँ, परमेश्वरको सेवा गर्न स्वतन्त्र छौँ, आफ्नो सेवा गर्न स्वतन्त्र छैनौँ। हामीले त्यो पहिले गर्यौँ। हामी विधिको सेवा गर्न कानुनविद होइनौँ, तर आत्माको नयाँतामा हामी ख्रिस्टको सेवा गर्छौँ। त्यसैले कसैले प्रश्न सोध्छ, यदि हामी इसाईहरूको रूपमा व्यवस्थाबाट स्वतन्त्र छौँ भने के व्यवस्थाले हामीलाई बाधा छ? यसको जवाब हो, बाँच्छ, बाँध्दैन पनि। यो यस अर्थमा बाध्यकारी छैन कि परमेश्वरसँग हाम्रो स्वीकृति यसमा निर्भर छ। हाम्रो नयाँ जीवनले यसको सेवा गर्न खोजेको अर्थमा यो बाध्यकारी छ। तपाईँले देख्नुभयो, कानुनले तपाईँलाई बचाउन सकेन, किनभने तपाईँले यसलाई पालन गर्न सक्नु भएन। अब जब परमेश्वरले तपाईँलाई बचाउनु भयो, व्यवस्थाले तपाईँलाई दोषी ठहराउन सक्दैन र तपाईँको जीवनमा पहिलो पटक पवित्र आत्माको शक्तिद्वारा तपाईँले यसलाई पालन गर्न सक्नुहुन्छ। त्यसैले हामी कानुनको निन्दाको अधीनमा छैनौँ, तर हामी प्रतिबद्ध हृदयको गहिराईबाट परमेश्वरको व्यवस्थाको सेवा गर्छौँ। के व्यवस्था महत्त्वपूर्ण छ? हजुर छ। के हामी भजन लेखेको साथ भन्न सक्छौँ, ओहो म तपाईँको व्यवस्थालाई कति माया गर्छु? हजुर छ। यद्यपि यसले हामीलाई बचाउन सक्दैन? हजुर। यद्यपि यसले हामीलाई निन्दा गर्छ? हजुर। किनभने येशु ख्रिस्टले त्यो निन्दा बोक्नुभएको छ र ईश्वरीय प्रकृतिले हामीभित्र रोपेर त्यो नियम पालन गर्न सक्षम बनाएको छ, र हामी यसलाई बाहिरी रूपमा सेवा गर्दैनौँ तर आत्माको नयाँपनबाट। त्यसो भए हामी व्यवस्थाको लागि मरेका छौँ, ताकि यसले हामीलाई बचाउन सक्छ वा हामीलाई निन्दा गर्न सक्छ। तर सुन्नुहोस् प्रियहरू, पहिलेको भन्दा परमेश्वरको महिमाको लागि सेवा गर्ने सन्दर्भमा अहिले व्यवस्थामा धेरै जीवित छौँ। खैर, यो केवल सुरुवात मात्र हो। अर्को खण्डको लागि अर्को हप्ता फिर्ता आउनुहोस्। प्रार्थना गरौँ। प्रभु, हामीले आज राति यो महान अध्यायको लागि केही जग बसालेका छौँ। हामी अर्को पटक थप कुरा गर्न जाँदैछौँ। यदि हामी अब व्यवस्थाको सेवा गर्न स्वतन्त्र छौँ भने यो किन गाह्रो छ? किन यति गाह्रो छ? हामीमा केहीले भन्छ, म परमेश्वरको व्यवस्थाको सेवा गर्न चाहन्छु। हामीमा केहीले भन्छ, म पापको सेवा गर्न चाहन्छु। यदि हामी परिवर्तित भएका छौँ, यदि हामी पवित्रता, फलफुल, सेवा उत्पादन गर्न बनेका छौँ भने किन यति कठिन छ? किन सङ्घर्ष छ? प्रभु, हामीले हाम्रो अध्याय जारी राख्दा र त्यसपछि अध्याय आठमा पवित्र आत्मामा हामीलाई दिएको विजय देख्दा
बुझ्न सक्षम हुन हामीलाई मद्दत गर्नुहोस्। छुटकारामा हाम्रो केही भएको लागि धन्यवाद। हे परमेश्वर, कि हामीसँग कुनै कुराको कमी छैन, कि हामी अरू केही खोजिरहेका छैनौँ, तर हामी उहाँमा पूर्ण छौँ, जसमा शारीरिक रूपमा ईश्वरत्वको सम्पूर्ण पूर्णतामा त्रिएक परमेश्वर बास गर्दछ। र म आज राति प्रार्थना गर्नेछु, हे परमेश्वर, हाम्रो सेवामा जसले मुक्तिदातालाई अँगालेका छैनन्, जसले येशु ख्रीष्टलाई चिन्न सकेका छैनन् र निन्दाबाट मुक्त भएका छन् किनकि व्यवस्थाले दोषी ठहराउँछ, यो भन्छ कि तपाईँ मर्नुभएको छ र तपाईँ सधैँभरि लागि तिर्नुभएको छ, र हामी यो जान्न सकौँ हे परमेश्वर, सदाको लागि पनि मूल्य तिर्न सक्दैनौँ। यदि हामीले सधैँभरि दुःख भोगे तापनि ख्रीष्टले उहाँको मृत्युमा तिर्नुभएको हाम्रो पापको मूल्य तिर्न सक्दैनौँ। हरेक हृदयले त्यो महान सत्यलाई अँगालोस्।
तपाईँले सुरुमा बाइबल शिक्षक जोन मखातरद्वारा ग्रेस टु यूद्वारा दिइएको वचन सुन्दै हुनुहुन्थ्यो। थप जानकारीका लागि साथै जोनका पाठहरूमा निशुल्क पहुँच पाउनको लागि ग्रेस टु यूको वेबसाइटमा जानुहोस्। gty.org वेबसाइटले जोनको सेवकाई मेकर्थर स्टडी बाइबलको आदर्शील स्रोत पनि बिक्रीको लागि प्रस्ताव गर्दछ, जहाँ हामी सबै उपलब्ध अनुवादहरू बिक्री गर्छौँ। तर हामी मानिसहरूले यो रेकर्डिङ सुन्ने हरेक क्षेत्रमा किफायती रूपमा सेवा गर्न सक्षम नहुन सक्छौ। जोन मकाथर र ग्रेस टु यू ले लागू हुने कानून अन्तर्गत सबै प्रतिलिपि अधिकार संरचनहरू आरक्षित गर्दछ। हाम्रो प्रतिलिपि अधिकार नीति gty.org मा उपलब्ध छ र यस डिजिटल फाइलको नकल गर्नको लागि निर्देशनहरू र सीमितताहरू समावेश गर्दछ।